आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौं।
तिम्रो महिमे मोहलाई हेर्छु, जसै तिम्रो आराधना गर्छु, तिम्रो महिमे मोहलाई हेर्छु, तिम्रो बस्ती भित्र जब पस्छु, तिम्रो प्रेमको
श्रोता, प्रभु येशु ख्रिष्टको मधुर सामर्थ्य नाममा मेरो ख्रिष्टीय अभिवादन, जय मसीह अनि हार्दिक स्वागत छ आजको यो बाइबल अध्ययन कार्यक्रममा पनि। श्रोता, पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा यी दिनहरूमा हामी पुरानो नियम अयुब भन्ने पुस्तकबाट अध्ययन गरिरहेका छौं। अध्ययनकै क्रममा आज हामी अयुब 32 र 33 अध्यायबाट अध्ययन गर्न गइरहेका छौं। यहाँ हामी देख्छौ एलहुको वक्तव्य। अमित्र, यी मानिसहरू बहस वाद विवाद गरिरहेको सुन्नलाई धेरै मानिसहरूका झुण्डहरू उभिरहेका छन्। जब अयुबले आफ्नो वक्तव्यको अन्त गरे, ती दर्शकहरू मध्ये एक सदस्य एलहु नाम गरेको व्यक्तिले फेरि बहसको टिप्दछन् र आफ्नो वक्तव्यको तबसम्म निरन्तर जारी राख्छन् जबसम्म त्यस वाद विवादलाई परमेश्वर स्वयंले रोक्नुहुन्न। यस समय अवधिमा क्षितिजमा अति नै ठूलो तुफान जम्मा हुन्छ। एलहुको वक्तव्यको अन्ततिर हामी प्रवेश गरिन्जेलसम्म तूफान आधीले ती झुण्डहरूमाथि प्रहार गर्दछ र तिनीहरू सबै ओत लाग्न छिप्पिन भाग्छन्। खाली अयुब मात्र त्यस आधीमा छोडिन्दछ अनि त्यहाँ नै परमेश्वरले अयुबसँग व्यक्तिगत रूपमा व्यवहार गर्नुहुनेछ। अहिले अयुबका तीन साथीहरूको बहस वक्तव्य सिद्धिएको छ। अमित्र, म यस कुरामा खुशी छु र आरामको सास फेर्दछु। म धेरै खुशी छु कि तिनीहरूको कुरा सिद्धियो र म आशा गर्दछु कि तिनीहरू घर गएको भए असल हुने थियो। यसो हेर्दाखेरि अयुबले त्यस बहस वाद विवादको जितेको जस्तो देखिन्छ, तर वास्तवमा उसले जितेको छैन। यहाँ अर्को जवान केटा उभिरहेको छ जससँग भन्नलाई केही कुरा छ। उसले अहिलेसम्म आफ्नो मुख उघारेको छैन, जुन जवान केटाको निम्ति असाधारण हो। तर यो जवान केटा अति नै बुद्धिमान केटा हुन्। अयुब 32 एक पदमा भनिएको छ, तब ती तीनजना मानिसहरूले अयुबलाई जवाब दिन छोडे, किनभने तिनले आफूलाई निर्दोष नै छु भनी सम्झे। अयुबका तीन साथीहरूले अयुबलाई सवालको जवाब दिन सकेनन्। यसमा तिनीहरू अयोग्य भए। तिनीहरूको सबै तर्क भसमा तिनीहरूले उसको आवश्यकताको पूरा गर्न असफल रहे, भेट्न असफल रहे। तिनीहरूमध्ये कसैले पनि उसको समस्याको लागि समाधान दिन सकेन। तिनीहरूले भनेका धेरै कुरा बिल्कुल सत्य थिए, तर तिनीहरूले अयुबको समस्याको जवाब दिन सकेन। अन्त्य समय अयुबले आफूलाई निर्दोष छु भनी सम्झिरहे। म सोच्दछु कि अयुबका साथीहरूले अयुबको समस्याको कुनै जवाब दिन सकेनन्, किनभने त्यहाँ कुनै जवाब नै थिएन। केवल परमेश्वरले मात्र सेल्फ राइचियस अर्थात आत्माधर्मी अर्थात स्वधर्मी व्यक्तिले जवाब दिन सक्नुहुन्छ। हामी देख्नेछौ कि अन्तिममा परमेश्वरले अयुबलाई उत्तर दिनुभयो। कुनै पनि कुरामा होस्, न टुटिएको अधीनता अनम्रताको हृदयले तयारी उत्तर दिन सक्छ, तर निश्चय नै परमेश्वरलाई चाहिँ होइन। अयुबका साथीहरूसँग उत्तर थिएन। अहिले एलहु बहस गर्न गइरहेका छन्, उसँग पनि अयुबको निम्ति उत्तर थिएन, तर उसको समाधानको जवाबको कुरा चाहिँ खास उत्तरको निकै नजिकको थियो अरूको भन्दा। र म सोच्दछु कि उसले अन्त्यमा यस दृश्यमा प्रकट हुनलाई परमेश्वरको लागि बाटो तयार गर्छ। त्यसपछि परमेश्वरले अयुबलाई सदरमुकामबाट हेडक्वार्टरबाट केही सूचनाहरू दिनुहुन्छ, जुन हामी सबैलाई आवश्यक छ। यो कुराको ध्यान देऊ कि एलहु बुझी थिए। उत्पत्ति 22:21 अनुसार बुझबाटको सन्तान, यो प्रत्यक्ष छ कि ऊ अरबको जनजाति थिए। 2 भनिएको छ, तर रामको सन्तानको बुझी बार्केलका छोरा एलहुलाई रिस उठ्यो, किनभने अयुबले आफूलाई परमेश्वर भन्दा पनि धेरै धर्मी तुल्याए। एलहु यसकारण बोल्न थाल्छन् किनभने ऊ रिसाएको छ। एलहु खास 2 कुरामा रिसाउँछन्। पहिलो, अयुबले आफ्नो सारा समय परमेश्वरलाई नभएर खाली आफैलाई उचित, ठिक, न्यायोचित, धर्मी ठरिने काममा बहसमा बिताए। यसको अर्थ यो हो कि उसले वास्तवमा यो भनिरहेका थिए, परमेश्वर गलत हुनुहुन्छ, उहाँले गलत गरेको छ, परमेश्वरले मसँग ठूलो भूल गर्नुभएको छ। यसले एलहुको रिस उठायो। अनि 3 भनिएको छ, ती तीनजना मित्रहरूसँग पनि तिनी रिसाए, किनभने अयुबलाई जवाब दिन तिनीहरूसित केही जवाफै रहेन। यद्यपि तिनीहरूले तिनलाई दोषी ठहराए, यो चाहिँ एलहुको रिसको दोस्रो कारण हो। यी साथीहरूले अयुबको खास समस्याको औल्याउन सकिरहेका थिएनन्। तैपनि तिनीहरूले अयुबलाई निन्दा गरिरहेका थिए। अनि 4 भनिएको छ, उनीहरू अयुबसँग बात गरुन्जेल एलहु चाहिँ चुप लागि बसेका थिए, किनभने उनीहरू तिनी भन्दा उमेरमा पाको थिए। मित्र, त्यस दिनमा ठूला पाकाहरूले बोल्दा कान्छोहरूले बोल्दैनथे, त्यसकारण एलहु नबोलेका थिए जब अयुब र उसका ती साथीहरू बोलिरहेका थिए। अनि 5 भनिएको छ, तर ती तीनजनासँग अयुबलाई फर्काउन जवाब केही नभएको देखेर तिनले आफ्नो रिस थाम्न सकेन। अनि 6-7 भन्छन्, तब बुझी बार्केलका छोरा एलहुले भन्न शुरू गरे, म त उमेरमा सानै छु अनि तपाईँहरू पाको हुनुहुन्छ, यसै कारण तपाईँको सामान्य मेरो ज्ञान देखाउन चाहन्न र चाहिन र चुप लागि बसेको थिए। मैले यस्तो विचार गरे, उमेरले बोल्नुपर्छ र उमेर ढल्केकाहरूले आफ्ना बुद्धि प्रकट गर्नुपर्छ। त्यसपछि उसको चाखलाग्दो टिप्पणी सुनोस्। 8 भन्छन्, तर मानिसमा त परमेश्वरको आत्मा हुनुहुन्छ र सर्वशक्तिमानको सास जसले त्यसलाई समस्त शक्ति दिन्छ। मित्र एलोहसँग पवित्र आत्माको सम्बन्धमा उही किसिमको स्थान छैन जस्तो कि आज हरेक विश्वासीहरूसँग छ। यो प्रत्यक्ष छ कि पुरानो नियममा पवित्र आत्मा विश्वासीहरूमा चाहिँ बास गर्नु हुन्नथ्यो, तर पवित्र आत्मा त्यस निश्चित मानिसहरूमाथि निश्चित कामहरू गर्न आउनुहुन्थ्यो। उदाहरणको निम्ति प्रस्थान 31:2-3 पद अनुसार विजय जेल परमेश्वरको आत्माले भरिएका थिए, जसले पवित्र वासस्थान अर्थात भेट हुने पालको सामानहरू बनाउन उसलाई निपुणता कला र बुद्धि ज्ञान दिनुभएको थियो। पुरानो नियममा परमेश्वरको आत्मा धेरै मानिसहरूमाथि आउनुभयो। दाउले प्रार्थना गरे भजन संग्रह 51:11 पदमा, मबाट तपाईँको पवित्र आत्मा नलैजानुहोस्, जुनले संकेत गर्दछ कि पवित्र आत्मा पुरानो नियमका विश्वासीहरूबाट हट्न प्रस्थान गर्न सक्नुहुँदो रहेछ। पुरानो नियममा यो शिक्षा दिइएको छैन कि पुरानो नियमका विश्वासीहरूमा पवित्र आत्मा बास गर्नुहुन्छ सधैँको निम्ति। एलोहले यो कुरा थाहा पाउँछन् कि खालि सर्वशक्तिमान परमेश्वरको आत्माको प्रेरणाले श्वासले मात्र मानिसलाई समस्त शक्ति दिन्छ। यसको अर्थ हो त्यहाँ खालि एकमात्र निश्चित अधिकार छ अनि त्यो हो परमेश्वरको वचन। अनि 9 पदमा भनिएको छ, बुढाहरू मात्रै त बुद्धिमानी हुँदैनन् अथवा जे ठिक छ त्यो बुझ्ने पाकाहरू मात्रै हुँदैनन्। सर्वशक्तिमानको श्वासले प्रणाली समस्त शक्ति दिन्छ। उसले थाहा पाउँदछ कि खालि परमेश्वरले मात्र अयुबको मामलामा खास उत्तरको प्रदान गर्न सक्नुहुन्छ। एलहुले परमेश्वरको निम्ति उत्तर दिन बाटो तयार गरिरहेका छन्। यद्यपि उससँग खास उत्तर नभए तापनि उसले यो थाहा पाउँछन् कि यी अन्य मानिसहरूसँग पनि यसको उत्तर थिएन। अनि 10-12 पदमा भनिएको छ, यसै कारण म भन्दछु मेरो कुरा सुन्नुहोस्, मैले जे जानेको छु सो भन्नेछु। हेर्नुहोस् म त तपाईँहरूका कुरा सुन्दै थिएँ, तपाईँहरूले शब्दहरू खोज्नुहुँदा तपाईँहरूका विचारको अन्त के हुन्छ भनी म त ध्यानसित सुनिरहेको थिएँ। तपाईँहरूको विचारको अन्त के हुन्छ भनी मैले पूर्ण ध्यान दिएको थिएँ, तर तपाईँहरूमध्ये कसैले पनि अयुबलाई खण्डन गर्नुभएन न त तिनको बहसको जवाफ नै दिनुभयो। यो निश्चय नै बिल्कुल सत्य थियो। अनि 13 पदमा भनिएको छ, यसो नभन्नुहोस्, हामीले बुद्धि पाएका छौं, मानिसले होइन परमेश्वरले नै तिनको खण्डन गरून्। यसले एलोहुलाई शान्ति भंग गरिदियो किनभने उसले विचार गरेथे कि यी मानिसहरूले अयुबलाई खास जवाब दिन सक्नुपर्ने थियो। यसले उसलाई शान्ति भंग गराइदियो किनभने अयुब आफैले धर्मी सही अनि न्यायोचितको रूपमा निरन्तर दावी गरिरहे र आफ्नो दृष्टिमा म निर्दोष छु भन्ने कुरामा दृढ भइरहे। पश्चापी शब्दको शाब्दिक रूपमा अर्थ हो कुच्चिनु। अहिले यो सत्य हो कि अयुबलाई लगातार हिर्काइयो, कुच्याइयो। ऊ शैतानसँग कुस्तीमा थिए, ऊ आफ्नो साथीहरूसँग पनि मौखिक बौद्धिक प्रतिस्पर्धाको कुस्तीमा थिए, लड़ाईमा थिए। यो मानिस कुच्याइको अवस्थामा छ, यसको बारेमा कुनै प्रश्न छैन। तर पश्चाप पछुतो मानिस भित्रबाट बाहिर आउँछ, यो पापको लागि शोक र पश्चाप हो। अयुब भजनकारले यो कुरा बुझे। भजन संग्रह 51:17 पदमा, चूर्ण आत्मा नै परमेश्वरको निम्ति बलिदान हो, हे परमेश्वर चूर्ण र पूरा पश्चापी हृदयलाई तपाईँले तुच्छ ठान्नुहुन्न। अयुबलाई कुच्याइए अनि कुची तर पश्चापी आत्मा आएको थिएन, तर परमेश्वर उससँग व्यवहार अहिलेसम्म गर्नुभएको छैन। खालि आत्माधर्मी स्वधर्मी सेल्फ राइचियसनेस घमण्डी हट्टीहरूको निम्ति परमेश्वरसँग मात्र जवाब छ। जुन क्षणमा तपाईँ र म आत्माधर्मी स्वधर्मी बन्छौं, हामी एउटा कुराको निम्ति निश्चित हुन सक्छौ, हामी परमेश्वरसँग कुस्तीमा लड़ाईमा ल्याइनेछौ र उहाँले हामीलाई कुच्याउनुहुनेछ। उहाँले हामीलाई त्यस तरिकामा व्यवहार गर्नै पर्छ किनभने हामीलाई नम्रताको दीनताको आत्मामा ल्याउने र हाम्रो पापको महसुस गर्ने काममा वा सम्झने काममा ल्याउन कुच्याइको आवश्यक पर्दछ। अनि यो नै नम्रताको आत्मा जोन वेस्लीको जीवनमा प्रकट भएको थियो। उसको नम्रताको बारेमा हास्यास्पद कहानी छ। यो यस प्रकार छ, जोन वेस्लीले अति नै साँगुरो झोलुङ्गे पुल पार गरिरहेको थियो र त्यसबेला पुलको बीचमा आफ्नो शत्रुलाई भेटे। अनि दुवैजना एकैपल्ट पुल पार गर्न असम्भव थियो र उसको शत्रु चाहिँ ठिङ्गै उभिएर यस्तो जवाब छोडे, म कहिले पनि गधालाई बाटो छोड्दिन। वेस्लीले उसलाई केही मिनट हेरे, त्यसपछि उसले मुसुक हाँसेर उत्तर दिए, म त सधैँ नै बाटो छोडिदिने गर्छु। त्यसपछि वेस्ली तल पुलमा लम्पसार सुते र उसको शत्रु उसमाथि टेकेर पार गरे। अनि म सोच्दछु कि त्यस्तो अवस्थामा जोन वेस्लीले दिने उत्तर चाहिँ अति नै उत्तम हो। धेरै मानिसहरू आफू गिर्न तल निचुन चाहँदैनन्, तर वेस्लीले त्यो गर्न इच्छुक भए। जब म पश्चापी हृदयको बारेमा सोच्दछु, म यो होरासिमस बोनारको प्रस्तावको याद गर्दछु। उसले भने, म परमेश्वर कहाँ मेरा कमजोरी, मेरो पाप, मेरो घमण्डको प्रस्ताव गर्न गए। मैले प्रस्ताव गरिसकेपछि म फेरि परमेश्वर कहाँ फर्किगए र मैले आफ्ना प्रस्तावको प्रस्ताव गरे। मित्र, एलिहूले आशा गरेका थिए कि अय्यूबका साथीहरूले निरन्तर आफ्नो भसलाई अगाडि जारी राख्नेछन्। अनि 16-17 पदमा भन्छन्, के तिनीहरू बोल्दैनन् भनेर मैले पर्खिबस्ने र? किनभने तिनीहरू त्यहाँ उभिबस्छन् र फेरि जवाब नै दिँदैनन्। होइन, अब म मेरो जवाब दिनेछु र म जे जान्दछु म तपाईँहरूलाई भन्नेछु। यस पदले हामीलाई केही झलक दिन्छ कि यस अय्यूबको पुस्तकको लेखक एलिहू थिए। यो कुराको ध्यान दिनुहोस्, उसले मैले शब्द प्रयोग गरिरहेका छन् जब उसले यो स्पष्टीकरण दिन्छन्। अनि यो यस्तो सुनै पर्दछ मानौ यो पुस्तकको लेखक ऊ आफू स्वयं नै थिए। 18 पदमा भनिएको छ, किनभने मेरो मुखभरि जवाब आएको छ, मेरो मनमा कुरा भरिएको छ। अभाग्यवश हामी धेरैजना महात्मा छौं, हामी अति संवेदनशील र जिद्दी पनि छौं, हामी सजिलै रिसाउँछौं, हामी आफै स्वयंलाई सिद्ध उचित ठिक ठान्नमा तयारी छौं। हामी चाहदैनौ कि कसैले हामीलाई हप्काएको, हाम्रा शब्दहरूमा कोमलता छैन, हामीसँग टुटेको हृदय छैन र रुने आँखा छैन, हामी ख्रिष्टको मनको आफ्नो जीवनमा प्रकट गर्दैनौ। यो कुराको याद राखौं। हितोपदेश 15 एक पदले हामीलाई भन्छ, मिठो जवाबले क्रोधलाई शान्त पार्दछ, मिठो जवाबले क्रोधलाई शान्त पार्दछ तर नमिठो वचनले रिस उठाउँछ। अनि हामी प्रायले त्यसको बिर्सेका छौं। यसपछि हामी 33 अध्यायतिर लागौं। एलिहूले सँग भन्ने के कुरा छ र 33:1-2 पदमा भनिएको छ, अब अयो मेरो वचन सुन्नुहोस् र मैले भनेको हरेक कुरालाई ध्यान दिएर सुन्नुहोस्। हेर्नुहोस्, म जवाब दिनलाई तयार छु, शब्दहरू मेरो मुखभरि आएका छन्। एलिहू धेरै महान सत्यताहरूमाथि जोड़ दिन गइरहेका छन् र 3-4 पदमा भन्छन्, म सोझो हृदयसित बोल्दैछु, म जे जान्दछु मेरो मुखले इमानदारीसित बोल्दछ, किनभने परमेश्वरको आत्माले मलाई सिर्जनुभयो र सर्वशक्तिमानको सासले मलाई जीवन दिन्छ। मेरो मित्र, यो महान सत्यता हो, परमेश्वर मेरो सृष्टिकर्ता हुनुहुन्छ। एलिहू परमेश्वरको आत्माद्वारा बोल्न गइरहेका छन्। उसले भन्छ कि अरू मानिसहरूले अय्यूबलाई जवाब दिन सकिएन र अहिले ऊ कोशिस गर्नेछ। पत्रुसले आफ्नो पत्रमा लेखे, 1 पत्रुस 4:11 पदमा, यदि कोही बोल्छ भने परमेश्वरको वाणी जस्तै गरी बोलोस्। अमित्र, एलिहू परमेश्वरको आत्माद्वारा बोल्न गइरहेका छन् र 5-6 पदमा भन्छन्, तपाई सक्नुहुन्छ भने मलाई जवाब दिनुहोस्, आफ्ना तर्कहरू थुपारेर मेरो सामना गर्नुहोस्, परमेश्वरको दृष्टिमा म तपाईँ जस्तै छु, म पनि माटोबाट बनाइएको हुँ। अय्यूबलाई त्यस्तो मानिसको आवश्यक परिरहेको छ जसले उसलाई परमेश्वरको सामने प्रतिनिधित्व गर्दछ। अनि यो जवान केटो एलिहू त्यो गर्न इच्छुक छन्। ऊ भन्छ, म पनि तिमी जस्तै एक मुठी माटो मात्र हुँ। ऊ परमेश्वर र अय्यूब बीच मध्यस्थको रूपमा उभिन चाहन्छन्। अनि यो स्पष्ट छ कि एलिहू त्यो मानिस होइनन्, तर यसले हाम्रो प्रभुको मानव चोलामा अवतारको लागि अति ठूलो आवश्यकताको प्रकट गर्दछ। उहाँ मध्यस्थ हुनै पर्छ र उहाँ परमेश्वर पनि हुनुपर्छ, तर उही समयमा उहाँ हामी जस्तै उही माटो बाटोको हुनुपर्छ, मतलब मानव। अनि येशु ख्रिष्ट निश्चय नै यिनै तीनै कुराहरू हुनुहुन्थ्यो। अनि 7-9 पदमा भनिएको छ, मेरो डरले तपाईँलाई त्रास नपारोस् न त मेरो हात तपाईँमाथि गरौं होस्, तपाईँले आफ्नो भन्ने कुरा भन्नुभयो र मैले तपाईँको कुरा ध्यानसित सुने। तपाईँले भन्नुभयो, म निर्दोष र बेकसुर, निरपराध र दोषरहित छु। अनि 10-12 पदमा पढ्छौ, तापनि मेरो दोष परमेश्वरले भेटाउनु भएको छ, उहाँले मलाई आफ्नो शत्रु ठान्नुहुन्छ, उहाँले मेरो खुट्टामा ठिङ्ग्युरो ठोकिदिनु भएको छ अनि मैले गरेका सबै काम उहाँले न्यायालयले हेर्नुहुन्छ। तर हेर्नुहोस्, तपाई गलत हुनुहुन्छ, मानिसभन्दा परमेश्वर महान हुनुहुन्छ। उसले महान कथन बनाउँछ कि परमेश्वर मानिसभन्दा महान हुनुहुन्छ। यो साधारण कथन हो, तैपनि यो महान छ, किनभने धेरै मानिसहरू परमेश्वरको स्थान लिन्छन्। धेरै क्रिस्चियनहरूले तपाईँले यो कुरा जानकारी दिन खोज्दछन् कि किन निश्चित घटना विपत्तिहरू जीवनमा घट्छन्। कोही कोही क्रिस्चियनहरू यसरी बोल्छन्, मानव तिनीहरूसँग स्वर्गीयमा व्यक्तिगत प्राइभेट लाइन नै छ। मित्र, म यस्तो कुरामाथि धेरै सन्देह गर्छु। वास्तविकता यो हो कि त्यहाँ धेरै कुराहरू छन् हामी केही पनि र कोही पनि जान्दैनौ। अनि 13 पदमा भनिएको छ, तर परमेश्वरले मानिसहरूको हुजुरको जवाब दिनुहुन्न भनेर तपाईँ किन परमेश्वरलाई दोष लाउनुहुन्छ? अयुबले यो कुरा बुझ्न आवश्यक छ कि परमेश्वरलाई कुनै समितिलाई प्रतिवेदन दिन रिपोर्ट दिन आवश्यक थिएन। उहाँ कुनै समूह व्यक्तिप्रति जवाबदेह हुनुहुन्न न उहाँ सार्वजनिक आम विचारमा नै निर्भर हुनुहुन्छ। मित्र, परमेश्वर न तपाईँप्रति न म प्रति नै जवाबदेह हुनुहुन्छ। उहाँले हामीलाई जवाब दिनु पर्दैन, उहाँ हामी प्रति उत्तरदायी हुनुहुन्न। कोही कोही मानिसहरू भन्छन्, ओ किन परमेश्वरले यस्तो घटना घट्न दिनुभयो? मित्र, मलाई थाहा छैन कि किन, म यति मात्र जान्दछु परमेश्वर तपाईँ प्रति जवाबदेह हुनुहुन्न। किन यो भन्ने बारेमा उहाँले तपाईँलाई कारण भन्न आवश्यक छैन। उहाँले खालि मलाई उहाँलाई विश्वास र भरोसा गर्न मात्र भन्नुभएको छ। उहाँले कहिले पनि प्रतिज्ञा गर्नुभएको छैन कि उहाँले मलाई अन्धकारबाट निकाल्नेछु, तर उहाँ भन्नुहुन्छ, मेरो हातलाई समात र म तिमीलाई अन्धकारमा भएर डोर्याउनेछु। उहाँले हामीलाई हरेक कुराको वर्णन गर्न प्रतिज्ञा गर्नुभएको छैन। उहाँले हामीलाई तमाम कुराहरूको स्पष्ट गर्न प्रतिज्ञा गर्नुभएको छैन। उहाँले खालि उहाँमा विश्वास र भरोसा गर्न मात्र भन्नुभएको छ। 14-15 पदमा भनिएको छ, निश्चय नै परमेश्वर धेरै प्रकारले बोल्नुहुन्छ, यद्यपि मानिसले त्यो सुन्न सक्दैन। सपनाहरूमा, रातका दर्शनहरूमा, जब मानिसहरू मस्त निन्द्रामा परेका हुन्छन्, जब तिनीहरू आफ्ना ओछ्यानमा सुतेका हुन्छन्। हामीले यो कुराको याद गर्नै पर्छ कि जबकि हामीसँग सम्पूर्ण बाइबल भएकोले गर्दा हामीले पाएका कुनै सपना दर्शनमा विश्वास गर्न आवश्यक छैन। तर अति नै दुर्गम क्षेत्र जहाँ असम्म सुसमाचार पुगेको छैन गएको छैन, म सोच्दछु कि परमेश्वर अझै यो विधिको प्रयोग गर्नु भएको देख्नुहुनेछ। अनि 16-17 पदमा भनिएको छ, तब परमेश्वर तिनीहरूको कानमा बोल्नुहोला र उहाँको शिक्षाले तिनीहरूलाई भयभीत पार्नुहुन्छ। मानिसलाई त्यसको लापरवाही चालबाट सुधार्नलाई, त्यसको अहंकार रोक्नलाई। अयुबसँग समस्या चाहिँ उसँग भयानक रोग थियो, त्यो आत्माको क्यान्सर थियो जुन घमण्ड हो। ओ मानिसको घमण्डी हृदय, अनि यो म आफ्नै जीवनमा पनि देख्छु। के तपाईँ आफ्नो हृदयमा त्यो देख्नुहुन्छ? ओ हामी यस्ता किसिमका मानिस भएकोले गर्दा कति धेरै दिन र नम्र टुटेको आत्मा हुन आवश्यक छ। एलोया भन्छन् कि परमेश्वर अनुशासन तार्नद्वारा सुधार्नुहुन्छ। अयुबको झुटो तर्क बहस अति नै साधारण कुरा हो। उसले परमेश्वरको चरित्रको बुझेनन्, त्यसकारण उसले आफूसँग परमेश्वरको व्यवहारको पनि बुझेनन्। तर परमेश्वर अयुबसँग व्यवहार गरिरहनु भएको थियो र उहाँ अयुबबाट घमण्डको अहंकारको रोक्न चाहनुहुन्थ्यो, उसबाट निकाल्न चाहनुहुन्थ्यो। अयुब असल मानिस थिए, ऊ महान व्यक्ति थिए, तर ऊ उही समयमा तपाईँ र म जस्तै तुच्छ निच्च पापी पनि थिए। किनभने तपाईँ र म पापी भएकोले गर्दा घमण्ड अहम हाम्रो जीवनहरूमा घुसेर गएको छ। उदाहरणको निम्ति हामी ती मानिसहरूसँग रिसाउँछौ जो हामीलाई आलोचना गर्न साहस गर्दछन्, त्यो घमण्ड हो। अमित्र, अयुब 36:7 अनुसार उहाँको नजर सधैँ हामीतिर हुन्छ। हामी उहाँका हातहरूमा छौं र हामी उहाँको आँखा मुनि निरन्तर रहेका हुन्छौं। हामी उहाँका कोमल गम्भीर अपरिवर्तनीय प्रेमको पात्र हौं। तर उही समयमा हामी उहाँका ज्ञानी र नैतिक सरकारको शासनधीनका पात्र हौं। उहाँले हामीलाई सन्तानको रूपमा लाडे प्यार दिएर बिगार्न चाहनुहुन्न। अनि 29-30 पदमा भनिएको छ, परमेश्वर यी सबै कुराहरू मानिसको लागि गर्नुहुन्छ, दुईपल्ट तीनपल्ट पनि। मृत लोकबाट त्यसको प्राण फर्काउन यसरी जीवनको ज्योति त्यसमाथि चम्कोस्। परमेश्वर प्राय मानिसलाई अनुशासनद्वारा पढाउनुहुन्छ, शिक्षा दिनुहुन्छ। परमेश्वरले यसलाई उसको आत्मालाई खाडलमा जाने कामबाट बचाउन प्रयोग गर्नुहुन्छ। अनि 31-33 पदमा भनिएको छ, सुन्नुहोस् अयुब, मेरो कुरा ध्यानसित सुन्नुहोस्, चुप लागि बस्नुहोस् र म बोल्नेछु। यदि तपाईँको बहस गर्ने कुनै कुरा छ भने मलाई जवाब दिनुहोस्, बोल्नुहोस् र म तपाईँको सफाई चाहन्छु। तर बहस गर्न तपाईँको कुरा छैन भने मेरो कुरा सुन्नुहोस्, चुप लागि बस्नुहोस् र तपाईँलाई बुद्धिको कुरा सिकाउनेछु। परमेश्वर आज पनि विश्वासीहरूको निम्ति उही कुरा गर्न चाहनुहुन्छ। हामीले हिब्रू 12:3-5 पदमा दिएको अर्थीको विचार गर्न आवश्यक छ। किनभने पापीहरूबाट उहाँको विरूद्धमा भएको यतिका विवादहरू सहन हुनेलाई विचार गर। अब मन शिथिल भई तिमीहरू थाकेर नजाओ। तिमीहरूले अझसम्म पापको विरूद्धमा लडेर रगतै पिच्छे हुने गरी विरोध गरेका छैनौ। तिमीहरूले त्यस अर्थीलाई बिर्सेका छौ जसले छोरालाई झैं तिमीहरूसँग कुरा गर्दछ, हे मेरो पुत्र, प्रभुको अनुशासनलाई हल्का नसम्झ, न त उहाँ बाटोको हप्कीमा हरेस नै खाऊ। त्यसपछि हिब्रू 12:11 पदमा भनिएको छ, सबै अनुशासन हाम्रो निम्ति मजाको हुँदैन तर दुःखको हुन्छ, तापनि सहेर परिपक्व भएकाहरूलाई पछिबाट शान्तिको फल अर्थात धार्मिकताको फल दिइन्छ। त्यहाँ तीन विभिन्न तरिकाहरू छन् जुनमा हामी हाम्रा स्वर्गीय पिताको अनुशासनको भेट्न सक्छौ। पहिलो, हामी यसलाई तिरस्कार गर्न सक्छौ, मानव उहाँको हात र उहाँको आवाज यसमा नै थिएन, हामी परमेश्वरको व्यवस्था गर्न सक्छौ। दोस्रो, हामी यसको कारण हरेस खान सक्छौ। जब हामी यो गर्छौं यो खास हार हो। अयुबसँग यी प्रतिक्रियाहरू थिए, तर हामी के गर्नुपर्छ त? तेस्रो, हामी यसद्वारा अभ्यास गरिएको हुनुपर्छ ताकि यसले हाम्रो जीवनमा धार्मिकताका फलहरू फलाओस्। परमेश्वरले आफ्ना सन्तानहरू कहाँ दुःख कष्टहरू आउन अनुमति दिनुहुन्छ र उहाँले ग्रहण गर्नुभएका हरेक सन्तानलाई ताड्न दिनुहुन्छ, अनुशासन दिनुहुन्छ। त्यो नै अय्युबको जीवनमा घटिरहेको यी सबै कुराको पछि महान उद्देश्य हो। प्रभु आफ्नो वचन अध्ययनद्वारा हरेकलाई धेरै धेरै आशिष दिनुभएको होस्। प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता, यतिन्जेल तपाईँले टीडब्ल्यूआर नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन्, अनुरोधमा पठाउन सक्छौ। तपाईँका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twrnepal@yahoo.com। साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ, 98-470-35-679। एकपल्ट सुन्नुहोला, कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twr@yahoo.com, एसएमएस को लागि मोबाइल नम्बर 98-470-35-679, 98-470-35-679। यस्तै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।